اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ کتاب قلندر شعور، آج ہم اس کے صفحہ نمبر 98 یعنی 98 سے اپنے مطالعے کا آغاز کرتے ہیں۔ ٹاپک کا کے الفاظ ہیں یہ جو آج کا ٹاپک ہم پڑھیں گے، پیدا ہونے سے پہلے کی زندگی۔ ذرا اس جملے پہ رک جائیے، اس ٹاپک پہ غور کریں کہ اس میں کیا بتانے لگے۔ پیدا ہونے سے پہلے کی زندگی، اب اگر ہم اسے نہیں سمجھیں گے اور اس پہ غور نہیں کریں گے تو ظاہر ہے کہ قلندر شعور کی بنیادیں نہیں پڑ سکتی۔ یہ اتنا ضروری سوال ہے کہ اگر ہم قلندر شعور سے آراستہ ہونا چاہتے ہیں تو ہمیں دنیا میں آنے سے پہلے کے حالات اور واقعات، اور وہ کیا وجوہات ہیں کہ ہمیں تخلیق کیا گیا، کسی عالم میں رکھا گیا، پھر وہاں سے اس دنیا میں بھیجا گیا، اور یہ سب کے مشاہدے میں ہے کہ اس دنیا میں ہمارا قیام مستقل نہیں ہے، یہاں کا قیام عارضی ہے، 50 سال ہیں یا 100 سال ہیں، لیکن اس کے بعد جانا ضروری ہے۔ اس سے پہلے یعنی اس دنیا میں آنے سے پہلے کی زندگی کا تعارف ضروری ہے، اس سے آگاہی ضروری ہے۔ حضور مرشد کریم ارشاد فرما رہے ہیں کہ یہ بات غور طلب ہے کہ اس دنیا یعنی عالم ناسوت میں آنے سے پہلے روح کہاں موجود تھی۔ دیکھیں، اس دنیا میں آنے سے پہلے مادی وجود کی شکل میں نہیں تھے ہم کہیں بھی، ہم روح کی شکل میں تھے، اور روح کہاں موجود تھی، وہ کہاں، اس کہاں پہ اصرار کر کے ذرا غور کیجئے گا کہ یہ روح کہاں موجود تھی۔ اس لیے کہ جب ہم لفظ آنا استعمال کرتے ہیں تو اس کا یہ مطلب نکلتا ہے کہ کہیں کوئی چیز موجود ہے، اور جب یہ بات طے ہو گئی کہ کوئی چیز کہیں موجود ہے تو پھر یہ بات زیر بحث آتی ہے کہ وہ چیز کس صورت اور کن خد و خال میں موجود ہے۔ دیکھیں، یہاں تھی نہیں لکھا، یعنی پہلے تو یہ کہ کوئی چیز جو یہاں اب موجود ہے یہ پہلے کہاں موجود تھی، تو وہ چیز جہاں موجود تھی وہ کن خد و خال میں موجود تھی۔ جب صورت اور خد و خال کا تذکرہ ہوتا ہے تو صورت اور خد و خال یعنی فیچرز اینڈ فارم، ظاہر ہے جب فیچرز اور فارم کا تذکرہ آئے گا تو کسی مقام کا تعین بھی ضروری ہے، یعنی مکانیت، یہاں سے مکانیت کا تذکرہ ضروری ہو گیا۔ مقام کے تعین کے ساتھ ساتھ ٹائم اینڈ سپیس زیر بحث آ جاتا ہے۔ جب آپ خد و خال، صورت اور مقام کا تعین کریں گے تو لامحالہ خد و خال سب کا سب مکانیت ہے، تو زمان و مکان زیر بحث آ جائے گا۔ حضور مرشد کریم فرما رہے ہیں ہم پیدا ہونے سے پہلے کہاں تھے، اس کا آسان سا جواب یہ ہے کہ پیدا ہونے سے پہلے تمام انسان، حیوانات بھی عالم ارواح میں موجود تھے۔ عالم ارواح سے منتقل ہو کر عالم ناسوت یعنی مادی دنیا میں آ گئے، لیکن جب ہم عالم ارواح کا تذکرہ کرتے ہیں تو یہ بات تشریح طلب بن جاتی ہے کہ عالم ارواح کیا ہے۔ یہ سوال بہت توجہ طلب ہے کہ عالم ارواح اصل میں ہے کیا، हमारे जहन में अजीबो गरीब खाके चलते हैं जब आलम में अरवा का तस्करा होता है। तो हजूर फरमा रहे हैं कि आलम में अरवाह का इल्म, आलम में अरवाह का इल्म लामितनाही इल्म है, यानी आलम में अरवाह के बारे में जितना कुछ भी कोई जानता हो वो कम है, क्योंकि आलम में अरवाह का इल्म लामितनाही है। लेकिन अल्लाह ने जिन लोगों को ये इल्म अता किया है वो इस इल्म से रूशनास हैं, यानी लामितनाहियत का इल्म भी अल्लाह ही की अता है। अल्लाह रब्बे करीम ने ये बात कुरान में वाशगाफ कही कि इल्म दिया है लेकिन कलील, कलील का मतलब क्या हुआ कि लामितनाहियत का कलील भी लामितनाहियत होती है। और जिन लोगों को अल्लाह तबारक व ताला ये इल्म अता फरमाते हैं, जो इस इल्म से रूशनास हो जाते हैं, वो अपना ये इल्म अपने शागिर्दों को मुंतकिल कर देते हैं। क्या लफ्ज़ है? कर सकते हैं नहीं, कर देते हैं, बशर्ते के वो उनके शागिर्द बनने का हक अदा करें। ये है सारा राज कि आलम अरवा का असल इल्म मुर्शिद करीम की तवस्सत से उनकी तर्ज फिक्र को अपनाकर उनकी निस्बत हासिल होने के बाद ही हासिल होता है। बाकी हमारे आपके अंदाजे हैं जो जितने मर्जी लगा ले, जब तक आपको मुर्शिद करीम की तर्ज फिक्र मुंतकिल नहीं होगी, यानी अल्लाह ने जिन लोगों को ये इल्म अता किया है उनकी निस्बत हासिल नहीं होगी, तो ये इल्म हमें हासिल नहीं हो सकता। अब अगला उन्वान है छुपा हुआ खजाना। इसी बात के यानी को बढ़ाते हुए हजूर मुर्शिद करीम फरमा रहे हैं कि आसमानी सहाइफ के नुक्ता नजर से जब हम तखलीके कायनात पर तफक्कुर करते हैं, तखलीके कायनात पर तफक्कुर करते हैं, यानी हम सोचें तो सही कि ये कायनात है क्या, ये से अल्लाह ने क्यों बनाया, कैसे बनाया, ये तफक्कुर के। मैं आपको यहाँ पे एक राज की बात अर्ज कर देता हूँ, ये खुला राज है कि गौर व फिक्र का तरीका यही है कि आप जहन में सवाल आए और आप उस सवाल का जवाब अपने इनर में खुद खोजें। अब देखें ना, वो सवाल उठाते जा रहे हैं फिर उसको बताते हैं कि भाई आपको खुद गौर करना होगा। साफ इशारा दे दिया कि जब हम तखलीके कायनात पर तफक्कुर करते हैं, यानी ये सवाल जेरे बहस आते हैं कि क्यों बनी, कैसे बनी, किसने बनाई, तो ये हमें इस बात का इल्म हो जाता है। जब आप तफक्कुर करते हैं तो उसके नतीजे में इल्म अता होता है। क्या इल्म? ये होता है कि हम मखलूक हैं और अल्लाह हमारा खालिक है। खालिक ने जब चाहा तो कुन फरमाकर कायनात को बना दिया। अब ये वो डेफिनेशन है जो कुरान ने हमें दी है कि खालिक ने जब चाहा, इसमें क्या है? खालिक, फिर उसकी चाहत, फिर उसका फरमाना, चाहत के बाद फरमान और फिर उसकी बनावट, कायनात को बना दिया। सवाल ये है कि खालिक ने क्यों चाहा, और खालिक ने जो चाहा वो पहले से मौजूद था या नहीं। और करें जरा सवाल। नंबर एक, खालिक ने जो चाहा वो पहले से मौजूद था या नहीं। अगर खालिक का चाहना मौजूद था तो कहां था? अब अगला सवाल, यानी ये तो तय हो गया कि हाँ जी उनकी चाहत अजल से थी, क्योंकि वो खुद जात अजल से है। तो खालिक का चाहना जो है वो मौजूद था। तो अब अगला सवाल उठाया कि क्यों चाहा। ठीक है, अगर खालिक का चाहना मौजूद था तो वो कहाँ था? गौर करें, ये चाहत कहाँ थी? सारा खालिक के अंदर थी। और खालिक ने कायनात क्यों बनाई? ज़ाहिर है कायनात बाहर बनी। अब चाहत खालिक के अंदर थी और कायनात बाहर थी। यहां से ये अंदर और बाहर का फर्क देखें कितना वाज़े हो रहा है। उसके बारे में खालिक खुद कहता है, मैं छुपा हुआ खजाना था। मैंने मखलूक को मोहब्बत के साथ इसलिए पैदा किया कि मैं पहचाना जाऊं। जरा इस जुमले पे गौर करें, यानी तवज्जो दें, तवज्जो को इस पे मरकूज कर दें। क्या? कि मखलूक को मोहब्बत के साथ पैदा किया कि वो पहचाना जाए। अब ये लफ्ज पहचानने का क्या मतलब है? मैं यहाँ आपकी इजाजत से जरा लफ्ज पहचान पे आपकी तवज्जो चाहूंगा। देखे ना, मैंने ये किताब देखी है, पढ़ी है कलंदर शोर। मैं जब भी इसे देखूंगा मैं इसे पहचान लूंगा कि हाँ ये कलंदर शोर किताब है। अब मैं किसी साहब से मिलता हूँ, उनका नाम जैद उमर बकर जो भी है, वो उनसे तारुफ होता है, वो कहते हैं जी मेरा ये नाम है, उनके खदो खाल उस नाम के टैग के साथ मेरे जहन में बस गए। अब मैं जब भी उन्हें दोबारा देखूंगा मैं कहूँगा हाँ जी ये जैद हैं या उमर हैं या बकर हैं। गौर करें, यह है पहचानना। ठीक है, लेकिन अल्लाह क्या कह रहे कि मुझे जाना जाए, मैं मुझे जान लिया जाए। तो किस चीज को जानना है? अल्लाह के कामों को जानना, अल्लाह की सिफात को जानना और फिर अल्लाह की जात को जानना। ये तीन दर्जे हैं जिन पे अल्लाह चाहता है कि हम उसे जाने। अल्लाह की बात को समझना, फिर अल्लाह के निजाम को समझना, फिर उस निजाम के पीछे काम करने वाली अल्लाह की सिफात को समझना, और फिर उसके बाद अल्लाह तौफीक दे, अल्लाह हिम्मत दे तो और आप अल्लाह की जात को समझ लें। ये चार दर्जे हैं। अल्लाह की बात को समझना, तो अल्लाह की बात कुरान की सूरत में हमारे पास मौजूद है। फिर अल्लाह के निजाम को समझना, अल्लाह के कामों को समझना, तो वो अल्लाह की तख्लीकात पे आप गौर करेंगे तो ये अल्लाह के काम ही तो हैं। अल्लाह ने रूह के बारे में कहा, या सलूना का नर रूह कुल रूह मिन अम्र रब्बी। रूह तो अपने रब के काम के लिए एक चीज बनी हुई है। गौर करें, ये चार दर्जे हैं जिन पे अल्लाह ने ये चाहा कि हम उसे जाने। कम अज कम पहला दर्जा ये कि हम उसकी बात को समझें, दूसरा उसके निजाम को समझें, उसके कामों को समझें, फिर उन कामों के पीछे, उस निजाम के पीछे काम करने वाली एजेंसीज जो हैं, यानी उसकी सिफात को समझें, फिर उसके बाद उसकी जात को समझें। हजूर मुर्शिद करीम इरशाद फरमा रहे हैं, मखलूक जो कुछ और जिस तरह मौजूद है उसकी मौजूदगी के बारे में भी खालिक खुद बताता है कि मैंने मखलूक को अपनी सिफात पर पैदा किया है। गौर करें कि खालिक की एक जात है, सिफात है, फिर आगे उसका एक सिस्टम है, फिर आगे वो एक फर्द है। उस फर्द से ये तवक्को की जा रही है कि वो पहले खुद को जाने, क्योंकि अगर वो खुद को जानेगा तो उसे पता चल जाएगा कि मेरी असास, मेरी बेस जो है वो अल्लाह की सिफात है। तो वो जब अल्लाह की सिफात को जानेगा, यानी अपनी सिफात को जानेगा, तो गोया वो अल्लाह की सिफात को समझ रहा होगा ना। हजूर मुर्शिद करीम फरमाते हैं कि ये बात सब जानते हैं कि जात को सिफात से अलग नहीं किया जा सकता, जात को सिफात से अलग नहीं किया जा सकता। صفات ذات کے اندر موجود ہوتی ہیں اور صفات سے ہی ذات کا تعارف ہوتا ہے. اس جملے پہ توجہ دیجئے کہ صفات اصل میں ذات کا تعارف ہے. تو جب اللہ عرفان کی بات کر رہا ہے تو اللہ اپنی ذات کی صفات کا تعارف چاہتا ہے، چاہتا ہے کہ آپ اس کی صفات سے آشنا اور واقف ہو جائیں. اس سے اگلا ٹاپک ہے لوح محفوظ کے. تمام آسمانی صحائف اور الہامی کتابیں، وہ مصحف ابراہیمی ہو، زبور ہو، انجیل ہو، توریت ہو، گیتا ہو یا آخری کتاب قرآن ہو، ہر کتاب اور الہامی تحریر ہمیں یہ علم عطا کرتی ہے کہ زندگی کے تقاضے، زندگی کے تمام اعمال و حرکات اور زندہ رہنے کی کل طرزیں، زندگی کے تمام زمانے اور نشیب و فراز کن کے ساتھ ایک سطح پر نقش ہو گئے. ذرا اس جملے پہ غور کریں کہ یہ بات ساری کتابیں بتا رہی ہیں، چاہے وہ قرآن ہو یا اس سے پہلے کی تمام کتابیں. وہ کیا بتا رہے ہیں کہ زندگی کے تقاضے اور زندگی کے تمام اعمال و حرکات اور زندہ رہنے کی کل طرزیں اور زندگی کے تمام زمانے، یعنی بچپن، لڑکپن، جوانی، ادھیڑ عمری، بڑھاپا، یہ سب کیا ہیں؟ یہ زمانے ہیں، زندگی کے تمام زمانے اور نشیب و فراز، یہ سارے کے سارے پہلے سے ڈیزائنڈ اور طے شدہ ہیں. وہ کن کہنے کے ساتھ ہی ایک سطح پر نقش ہو گئے، یعنی کائنات اور کائنات کی زندگی کامل طرزوں کے ساتھ ایک ریکارڈ کی حیثیت میں موجود ہے، جس جگہ، جس سطح پر یا جس سکرین پر کائنات اپنے پورے خد و خال کے ساتھ ریکارڈ ہے یا محفوظ ہے. الہامی کتابیں اسے لوح محفوظ کا نام دیتی ہیں. اب لوح محفوظ میں ہم نے محفوظ کا ترجمہ حفاظت سے رکھی ہوئی چیز کیا، حالانکہ اس کا تعلق اگر آپ حفظ یعنی کسی چیز کو ذہن میں یاد رکھنے سے جوڑیں، حفظ سے محفوظ ہے. یہ عربی کا جو قاعدہ ہے اس کے مطابق غور کریں. لوح محفوظ وہ چیز جو حافظے میں کہیں رجسٹرڈ ہے، اس کا نام ہے لوح محفوظ. یعنی یہ پورا پروگرام جو اللہ کے ذہن میں ریکارڈ ہے، اس کا نام ہے لوح محفوظ. اب زمین کی سطح پر جو کچھ مظاہرہ ہو رہا ہے وہ دراصل لوح محفوظ پر بنی ہوئی فلم کا مظاہرہ، یعنی ڈسپلے ہو رہا ہے. اب دیکھیں یہاں لفظ فلم، کیونکہ ہمارا ذہن مثالیں چاہتا ہے، کیونکہ ایبسٹریکٹ تھنکنگ ہمیں نہیں آتی، تو لہٰذا مثال دی جیسے فلم. فلم کا مظاہرہ یعنی ڈسپلے ہو رہا ہے. سائنسی زبان میں اس کو اس طرح کہا جا سکتا ہے کہ ایک پروجیکٹر ہے، اس پروجیکٹر پر ایک فلم لگی ہوئی ہے، اور وہ فلم جب چلتی ہے تو جہاں جہاں سکرین موجود ہے وہاں وہاں یہ فلم نظر آتی ہے. اس قانون سے یہ بات معلوم ہو جاتی ہے کہ ہماری زمین کی طرح بے شمار زمینیں موجود ہیں. جس طرح آپ کی زمین پہ یہ قدرت کا پروگرام ڈسپلے ہو رہا ہے، نشر ہو رہا ہے، اسی طرح جہاں جہاں یہ سکرینیں ہیں وہاں پر لوح محفوظ کا پروگرام ڈسپلے ہو رہا ہے. جس طرح ہماری زمین پر انسانی آبادی ہے، اسی طرح کائنات میں موجود بے شمار سیاروں پر بھی انسان آباد ہیں، और वहाँ भी जिंदगी गुजारने के तमाम वसाइल मौजूद हैं। अब इस फिल्म को कैसे चलाया जाता है, तो अल्लाह की तजल्ली, प्रोजेक्टर पे एक फिल्म लगी हुई है। प्रोजेक्टर जिन लोगों ने पहले, जो जरा ओल्डर जनरेशन के लोग हैं, उन्हें प्रोजेक्टर का लव समझ में आता है कि उसके अंदर एक फिल्म चलती थी, उसके पीछे एक रोशनी का सोर्स या बल्ब होता था। तो प्रोजेक्टर पर एक फिल्म लगी हुई है, प्रोजेक्टर की फिल्म उस वक्त तक स्क्रीन पर मुनक्कस नहीं होती जब तक प्रोजेक्टर को कोई रोशनी फीड ना करे। तो लोहे महफूज पर चलने वाली फिल्म को जो रोशनी मुतहर्रक करती है वो अल्लाह की तजल्ली है। अल्लाह की इस तजल्ली का अक्स बराहे रास्त लतीफ़ अख्फा पर पड़ता है। इसका मतलब ये हुआ कि जब कोई बंदा अपने अंदर मौजूद लतीफ़ अख्फा को देख लेता है या अपने अंदर मौजूद लतीफ़ अख्फा से वाकिफ हो जाता है, तो दरअसल वो अल्लाह की तजल्ली का मुशाहिदा कर लेता है। उसके सामने ये बात आ जाती है कि कुन से पहले मौजूदात की क्या हैसियत थी और कुन कहने के बाद कायनात की क्या हैसियत है। यहाँ रुक जाते हैं। एनी क्वेश्चन इस के बारे में किसी के जहन में, जो भी सवाल हो मैं हाजिर हूँ।
सर, ये रूह जो थी पहले हमारी आलम अरवाह में थी, ये फिर किस शक्ल में हुई?
ये सवाल को मैं इस तरह से समझा हूँ, जो मैं समझा हूँ वो आपसे शेयर कर देता हूँ, ठीक है? एक चीज है जात। जात जो है उसने अपना डिस्प्ले करना है, उसको जो एनर्जी चाहिए अपना डिस्प्ले करने के लिए, उस चीज का नाम है रूह। रूह ने आगे एक अपना सेटअप बनाया या एक मशीन को चलाना है, तो उसने जो वो जो मशीन बनाई उसका नाम है जहन, जिसको आप नस्मा कहते हैं। और वो नस्मा जो है उसने आगे आपका ये मादी जिस्म बनाया, जिसको आप रंगों से मरकब एक जिस्म कहते हैं। अगर आप इस तरह समझ लेंगे कि सारा खेल जात का है, जात जिस एनर्जी से काम ले रही है उसको रूह कहते हैं, तो बहुत सारे कंफ्यूजन दूर हो जाएंगे। आलम अरवाह से देखे ना, जब आप पंखा खरीदते हैं, आपने घर में पंखा लगाया, पंखे को कौन सी एनर्जी चला रही है? तो करंट चला रहा है। तो करंट जो है इसको हम क्या कहेंगे, ये इसी तरह रूह जो है करंट एक एनर्जी है। आगे उस एनर्जी को, चूंकि वो एनर्जी बाशऊर है, उसको पता है कि उसने क्या क्या करना है, जात उससे कैसे काम लेगी, जात उससे काम लेना चाहती है। उसने आगे तीन दर्जों पर खुद को तकसीम कर लिया, यानी इस करंट की तीन फ्रीक्वेंसियां बन गईं, तीन मिकदारें बन गईं, जिसको आपने रूहे आजम, रूहे इंसानी, रूहे हैवानी कहा। जब तक आप इसको अपने जिस्म के खदो खाल के साथ तसव्वुर करने की कोशिश करते रहेंगे, आप कभी नहीं इसको रिजॉल्व कर सकेंगे। ये चीज जिसको हम देखते हैं, ये जिस्म मिसाली है, ये नस्मा है, ये हमजाद तो हो सकता है, हमजाद। रूह जो है वो दरअसल एक एनर्जी है। मैं बार बार इसरार से समझा रहा हूँ या अर्ज कर रहा हूँ, या क्योंकि जिस तरह से मुझे समझ आई है मैं वो शेयर कर रहा हूँ। ठीक हो गया सर?
जी सर, शुक्रिया,
बहुत मेहरबानी।
سر یہ ہر سیارے میں وقت کی پیمائش اور درجہ بندی کیا الگ الگ ہوتی ہے؟
جی ہاں. اس کی مثال ایک سن لیجئے, مثال سن لیں گے تو آپ کو سمجھ آ جائے گی. اب دیکھیں نا, فرض کریں کہ آپ اپنے اس, اب چونکہ دور ترقی کر گیا تو ہم کیا کرتے ہیں, ایک فلم چلتی ہے ٹھیک ہے ٹی وی پہ, ٹی وی اسٹیشن سے ایک پکچر یا ایک پروگرام نشر ہوتا ہے. آپ کے پاس اسکرین کون سی ہے, بلیک اینڈ وائٹ ہے, کلرڈ ہے, ایل سی ڈی ہے, ایل ای ڈی ہے, کیا ہے, وہ پھر اس کے مطابق اس کی کوالٹی نظر آتی ہے. اب فرض کریں کہ آپ اس کو ریکارڈ کر لیتے ہیں, آپ اپنے ٹی وی میں یا اپنے موبائل میں اس کو ڈاؤن لوڈ کر کے بعد میں دیکھ لیتے ہیں, تو کیا ہوا, ٹائم اینڈ اسپیس کا وہ فرق آ گیا نا. اسی طرح کیونکہ یہ ٹائم, دیکھیں نا آپ نے اس دنیا میں جو ٹائم کا کانسیپٹ اپنے ذہن میں بٹھایا ہوا ہے وہ کیا ہے, غور کریں ذرا سا کہ زمین کا سورج کے سامنے گردش کرنا, یعنی اس کی ایک گردش کو ہم نے 24 گھنٹوں میں تقسیم کیا ہوا ہے, پھر ہر گھنٹے کو 60 حصوں میں تقسیم کر کے منٹ بنائے ہوئے ہیں, پھر اس منٹ کے آگے سیکنڈز بنائے ہوئے ہیں. یہ ہمارے شعوری نظام کی تقسیم ہے, ٹھیک ہو گیا. اب فرض کریں کہ آپ اس زمین کے اوپر چلے جائیں, 100 میل اوپر یا 1000 میل اوپر, مجھے بتائیے کہ وہاں کون سا ٹائم چلے گا, کیونکہ وہاں تو زمین گردش ہی نہیں کر رہی. آپ وہاں سے بیٹھ کے زمین کو گردش کرتے دیکھ رہے ہیں, ذرا تصور کریں نا. تو یہ جو جکڑ بندی ہے ہمارے ذہن میں گھڑی کی سوئیوں کی, ہم گھڑی کی سوئی کی حرکت کو ٹائم مانے ہوئے ہیں. سب سے پہلے ہمیں اس تصور سے باز آنا ہے, تصور جو ہے اسے واضح کرنا ہے کہ وقت کہتے کسے ہیں. حضور قلندر باب بولیا نے کتاب لوح قلم میں, اور یہ کتاب جو ہم پڑھ رہے ہیں اس میں, حضور مرشد کریم نے باشگاف تو بتایا کہ وقت کے پیمانے الگ ہیں. اب دیکھیں نا, یہاں پہ ایک ابتدائی جملہ کہا گیا, اس کی گہرائی, اس کی پھر آگے فردر سٹڈی, وہ قرآن نے بڑا واضح بتایا کہ بھی 4 درجے ہیں وقت کے اور 3 طرزیں ہیں ان کو استعمال کرنے کی. اگر آپ کو دلچسپی ہو تو میں عرض کر دیتا ہوں. اب پہلا درجہ دہر, وہ زمانہ جو اللہ کے ذہن میں پورے پروگرام کے لیے ڈیوریشن آف ٹائم ہے, اس کا نام اللہ نے دہر رکھا ہے. پھر اس دہر کے اندر ساری کائناتوں کا پروگرام ہے, اس میں سے ایک کائنات ہماری بھی ہے. جو وقت اس کائنات کے لیے استعمال ہو رہا ہے, جو کہ اس کائنات کی ابتدا سے اس کی انتہا تک چلے گا, اس کو وقت کہا ہے قرآن نے. اسی کے بارے میں حدیث قدسی ہے, حدیث ہے سوری, حضور علیہ السلام کا ارشاد علی مقام ہے, لی ما اللہ ہے وقتن, میں اللہ کے ساتھ وقت میں ہوں. یہ نہیں کہا کہ میں دہر میں اللہ کے ساتھ, غور کریں. اس کے بعد اس کائنات میں کیا ہے, نوئے ہیں. ہر نو, جیسے بکری ایک نو ہے, شیر ایک نو ہے, بینگن ایک نو ہے, آم ایک نو ہے, انسان ایک نو ہے, ایک یہ زمین جو ہے یہ کرہ, یہ بھی ایک نو ہے. تو ایک نو کا جو ٹائم ہے اس کو اثر کہا ہے اللہ نے, والعصر, اثر سے مراد ہے نوئی ٹائم. اور پھر ایک انفرادی ٹائم ہے, یعنی کہ جو آپ کے پیدا ہونے سے لے کر آپ کی وفات تک کا جو ڈیوریشن ہے, آپ کی ٹوٹل ایگزسٹنس, اس کو قرآن نے ہین کہا ہے, ہین من الدہر. یہ ہین جو ہے یہ دہر کا ایک جزو ہے. اب یہ ہین جو ہے یہ ایک وقفہ ہے, اسی کو ایک خلا کہا ہے. حضور قلندر باب اولیاء نے اس کو خلا سے متعارف کرایا, یہ خلا ہے, اس کے اندر اطلاعات بھری جا رہی ہیں. اطلاعات بیس کرتی ہیں اللہ کے ذہن سے, اللہ کی صفات سے, اللہ کی تجلیات سے. وہ پھر ہم کس رفتار سے اس کو ڈیسائفر کرتے ہیں, پریکٹس کرتے ہیں, اس پہ عمل کرتے ہیں, اس کو سمجھتے ہیں, وہ رفتاریں وقت کا تعین کرتی ہیں. اس وقفے کا نام وقت ہے. गौर करें, यहाँ असल में हमारे सारे कॉन्सेप्ट ही जम्बल्ड है, यानी सब मिक्सड अप है, मिक्सचर है। इनको कंगी करना है, इनको साफ करना है, इनको वाजे करना है। देखिए ना, ये सारी तालीमात बुनियादी तौर पे कुरानिक तालीमात है। कुरान की तालीमात को तसव्वुफ ने अपने रंग में बयान किया, हजूर कलंदर बाबौलिया ने सारी टर्मिनोलॉजी को वाशगाफ कर दिया। ये असल कमाल किया उन्होंने, जिसकी तरफ बहुत कम नजर है। लोग वो इस्तलाहात के चक्कर में उलझे रहते हैं, आपको इस्तलाहात से उभर कर बात को समझना सीखना है और उसकी काविश करनी है। और ये किताब कलंदर शऊर हमारा यही जहन बना रही है।
सही।
थैंक यू।
थैंक यू सर।
मोस्ट वेलकम। मेरा ख्याल है आपका वक्त पूरा हुआ होने को है, तो फिर रहती है बात।
जी सर।
अल्लाह हाफिज। अल्लाह हाफिज।
थैंक यू सो मच।